रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर संवादको एउटा अर्को श्रृंखलामा म नवराज लम्चाल। आदरणीय श्रोताहरू, आज माघ दुई गतेलाई प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवसको रूपमा मनाउने गरिन्छ। विक्रम सम्बत 1990 माघ दुई गते भएको भूकम्पको सम्झनामा 2055 सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। त्यसो त 2072 वैशाख 12 भूकम्पलाई पनि बिर्सन सकिन्न र त्यो सबैको सम्झनामा ताजै छ। 1990 साल माघ दुई गते दिनको 2 बजे नेपालको अधिकांश भूभागमा महाभूकम्प गएको थियो। मुलुकभर अनुमानित 3,88,000 घर भत्किएको थियो। 16,875 जनाको मृत्यु भएको र 3,319 जना गम्भीर घाइते भएको उल्लेख छ। र त्यतिखेरको यो डाटा संकलनको अवस्था कस्तो थियो, कसरी संकलन भयो, सम्पर्कहरू कसरी भए, कसरी यो संग्रह गरियो, त्यो भने अध्ययनको एउटा विषय हो। तर ठाउँ ठाउँमा उल्लेख भएको छ 3,88,000 घर भत्किएको थियो, 16,875 जनाको मृत्यु भएको थियो र 3,319 जना गम्भीर घाइते भएको भन्ने उल्लेख छ। त्यसपछि काठमाडौँ उपत्यकामा आधुनिक किसिमबाट पुनर्निर्माण प्रारम्भ भएको बहस गर्ने गरिन्छ। त्यसो त त्योभन्दा ठिक 100 वर्ष अघि 1890 सालको भदौमा पनि यस्तै भूकम्प गएको थियो र त्यो भूकम्प 23 पटक गएको थियो भनेर भनिन्थ्यो। अहिलेको भाषामा त्यसलाई भूकम्पको परकम्प पनि भन्न सकिएला सायद। 1890-1990 त्योभन्दा अघि पनि भूकम्पका श्रृङ्खलाहरू छन्, तर ती भूकम्पहरू झन्डै चर्चामा आउने गर्छ। त्यसो त 2045 साल र 2048 सालको भूकम्पको सम्झना पनि ताजी छ। त्यसबाट ठूलै धनजनको क्षति भएको थियो। 2072 वैशाख 12 गतेकै निरन्तरता भनिए पनि वैशाख 29 गतेको भूकम्प पनि उल्लेख्य थियो, जसलाई परकम्प भनौँ वा भूकम्प। र यी सन्दर्भहरू नेपाल चाहिँ भूकम्प बाट जोखिममा पर्ने देशमध्ये हो भन्ने कुराको पुष्टिका लागि पनि दृष्टान्त हो। यसबाट सुरक्षित रहन, पूर्व तयारीमा रहनका निम्ति, जनतालाई चेतना र सचेतना दिनका निम्ति भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ माघ दुई गतेलाई। विशेष गरेर भूकम्पीय जोखिम न्यूनीकरण गर्न तथा त्यसको पूर्व तयारी के गर्न सकिन्छ, त्यो सचेतनाका निम्ति भूकम्प प्रतिरोधात्मक घरहरू बनाउनका निम्ति भूकम्प आचार संहिताहरू, धेरै नियमहरू कानूनहरू बनेका छन्, अभियानहरू बनेका छन्, सचेतनाहरू फैलिएको छ। र अझै पनि कोविडको संक्रमणको जोखिमबाट जोगिएर सुरक्षा मापदण्ड अप्नाएर भूकम्प सुरक्षा दिवस मनाइने भएको छ अझै पनि। आजको अन्तर संवादमा हामी एकजना पुराना इन्जिनियर शंकरनाथ रिमालज्यूसँग हामी संवाद गर्छौ। हामी सबैले सुन्धाराको बाटो भएर हिँडेका छौं, शहीद गेट देखेका छौं। हो, त्यो शहीद गेट निर्माण गर्ने एकजना इन्जिनियर जो कलाकार पनि हुनुहुन्छ। तपाईँहरूलाई हाम्रो पुस्ताभन्दा अघिल्लो पुस्तालाई पुरानो सोल्टी होटल थाहा छ, नेपाल प्रज्ञा प्रतिष्ठानको त्यो भव्य भवन हामीलाई थाहा छ, राष्ट्र बैंक भैरवा लगायत विभिन्न ठाउँका भवनहरू थाहा छ। ती भवनहरूको डिजाइन गर्ने इन्जिनियर उमेरले निकै पाको हुनुहुन्छ तर फुर्तिलो हुनुहुन्छ शंकरनाथ रिमाल आज हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। रिमालज्यू, स्वागत छ। हेलो, हजुर, म अलिकति व्यक्तिगत कुराबाट सुरु गर्छु। मैले अघि अफेयरमा त सोधिनँ, उमेर चाहिँ कति भयो यहाँको?
मेरो उमेर 87 वर्ष।
87 वर्ष, तर यो आवाजमा बडा फुर्ति सुनिएको छ। मैले 87 वर्षका पाका हुनुहुन्छ भन्नुभन्दा म तपाईँको आवाजबाट त्यो 87 वर्ष सुन्न चाहन्थे। एकजना आर्किटेक्ट इन्जिनियर हुनुहुन्छ, पछिल्लो चरणमा कलाको धेरै काम गर्नुभएको छ, कलाकार भनेर कलावृत्तले नै चिन्छन्। भूकम्प सुरक्षा दिवस, मैले पृष्ठभूमिमा भूकम्पका बारेमा धेरै कुराहरू भने, आज तपाईँलाई के भन्न मन छ व्यक्तिगत रूपमा, त्यहाँबाट सुरु गरौं न।
व्यक्तिगत रूपमा मुख्य कुरो के भने, यो आजको दिनले हामीलाई चाहिँ त्यो त्यो भयानक भनौँ 91-90 सालको भइचालोलाई सम्झाउँछ र हामीले एउटा सचेत के गराउँछ भनेदेखि, यस्तो भइचालो नेपालमा 80 वर्षदेखि 120 वर्षको बिचमा विभिन्न समयमा आउने गर्दछ र अब अहिले हाम्रो 72 सालको भइचालो त गइसक्यो, अब फेरि 80 वर्ष अथवा 100 वर्षमा फेरि अर्को भइचालो आइहाल्छ। त्यसैले यसले हामीलाई चाहिने हामीले जे कुरा अहिले हामीले गर्छौँ, संरचनाहरू बनाउँछौँ, त्यो सबै चाहिने दिगो बनाउनु पर्यो, मानवीय क्षति नहुने बनाउनु पर्यो र अरू किसिमको क्षतिहरू पनि नहुने गरेर बनाउनु पर्यो र त्यो चेतना सचेतना चाहिने सबैमा जागोस् भन्ने नै त्यसैलाई हामीलाई सचेत गराउँछ जस्तो मलाई लाग्छ।
हामीले त 90 सालको भूकम्प कथा जस्तो गरी सुन्यौं, 72 त्योभन्दा 46 यताका भूकम्पहरू हाम्रो पुस्ताले पनि देख्यो, तर त्यो 90 सालको भूकम्प तपाईँ सानो हुँदा भूकम्पका किम्वदन्तीहरू कस्ता थिए? 90 सालको भूकम्पलाई मान्छेहरू के भन्थे? यमदूत भन्थे, दैत्य भन्थे, अनि धेरै ग्रहहरू एउटैमा परेर यस्तो भएको आदि इत्यादि भन्थे नि। तपाईँले सुनेका किम्वदन्तीहरू चाहिँ के हुन् 90 सालको?
म पनि 91 सालमा जन्मेको हुनाले भूकम्प पछिकै जन्म हो मेरो, तर 91 साल भन्दाखेरि म अब 2-3 वर्षको उमेरदेखि चाहिँ अब त्यस विषयमा अलिअलि सुन्दै आएको, घरहरू भत्किएको घरहरू जस्ता तस्तै थिए, बन्दै थिए होइन। मैले सुने अनुसार मेरो आफ्नै गैरधारामा घर बन्दै थियो अरे, त्यो घर बन्दा बन्दै भैँचालो गएर चाहिँ झ्यालढुङ्गा हाल्न पाएको थिएन अरे भनेर सुनेको छु मैले। त्यसैले भैँचालोसँग अति डराउँथे त्यो बेलाको मान्छेहरू, किन भर्खर भैँचालो उगाएको थिए, कसैको आफ्नै सन्तानहरू नै क्याजुअलिटीमा पर्नु भएको थियो। अब त्यो त एकदम ताजा थियो नि त्यो बेलामा, हाम्रो केटाकेटीको उमेरमा भैँचालोको ताजा थियो, कति बिल्डिङहरू भत्केको बनाउँदै थिए। त्यसपछि अनि हामीले थाहा अलिकति त्यो बुझ्नेस भएपछि चाहिँ भैँचालो आएर म चाहिँ धेरै घरहरू भत्काएपछि अधिकार युद्ध संसदले नयाँ सडक चाहिँ बनाउने, अब त्यसमा चाहिँ नयाँ किसिमबाट बनाउने, अब पश्चात उसबाट बनाउने, अब त्यो बेलाको के थियो भन्नु होला भने मान्छेमा एउटा मान्छेको समझ एउटा टाइम टाइममा फरक हुँदो रहेछ। अब अहिले आएर हामी चाहिँ पुरानो ठाउँमा पुरानै किसिमको बनाउनु पर्छ भन्ने हामीले सोच राख्छौँ। त्यो बेलामा चाहिँ अङ्ग्रेजको ज्यादै बढ्दा इन्फ्लुएन्स अङ्ग्रेज परम कास्टमा चाहिँ पावरमा थियो, त्यसै कारणले चाहिँ सबैलाई चाहिँ मोडर्नाइज गर्ने, नेपाललाई पनि मोडर्न बनाउने, मोडर्न देखाउने, लन्डन जस्तो देखाउने, कलकत्ता जस्तो देखाउने भन्ने त्यो एउटा मानसिकता थियो। अब त्यो गलत थियो अथवा के थियो त्यो बेलाको सोच त्यही नै थियो। त्यही अनुसारै त्यो संरचनाहरू, नयाँ सडकहरू पनि बने, अब धेरै बाटोहरू पनि बने, अलिकति अब त्यसलाई सुधार भन्ने हो कि अब के भन्ने हो त्यसलाई चाहिँ होइन विकार भन्ने हो, त्यो कुरा चाहिँ हरेक जेनेरेसनले आफ्नै किसिमबाट डिफाइन गर्दो रहेछ। अब त्यस विषयमा चाहिँ म कन्ट्रोभर्सीमा जान चाहन्न, त्यो आफ्नो 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 समयको सोच अनुसार त्यो सबै कुरा हुँदो रहेछ। तर के थियो भनेदेखि घर बनाउँदाखेरि अब भूकम्प प्रतिरोधक बनाउनु पर्छ भनेर लक्ष्मी निवासमा मोहन शमशेर, त्यो बेलामा मोहन शमशेर जर्नलै हुनुहुन्थ्यो, अब सायद चाहिँ नि अब तेस्रो दर्जा थियो भने पद्म शमशेर पछि उहाँको रोल आउँथ्यो होला। अब उहाँले कलकत्ताबाट मार्टिन मरन भन्ने कम्पनी मगाएर भूकम्प प्रतिरोधक घर बनाउने भनेर उहाँले बनाउनु लाउनु भएको थियो। अब त्यो अहिलेको भैँचालोमा त्यो घर पनि त्यो बनाएको ठाउँ पनि अडेन, तर त्यो बेलाको कन्सेप्ट चाहिँ त्यही थियो। र त्यो एउटा कुरा के थियो भन्नु होला भने त्यो बेलासम्म चाहिँ भूकम्प प्रतिरोधक कसरी बनाउने भन्ने टेक्नोलोजी डेभलप भइसकेको थिएन। त्यो 1969 आएर बल्ल अमेरिकामा भूकम्प प्रतिरोधक कसरी बनाउने भन्नेको कोड बन्यो, अलिकति मोडर्न कोड जो चाहिँ तपाईँको त्यो साँच्ची नै काम गर्ने किसिमको कोड भयो। त्योभन्दा पहिले त अमेरिकन कोड पनि खराब थियो, त्यसैले सबैले एउटा अन्दाज गर्थे यसरी बनायो भने ठिक हुन्छ भन्थे, आफ्नो किसिमले बनाउँथे। अब कसैको को प्रविधि ठिक पनि कन्सेप्ट हुन्थ्यो, कसैको हुँदैन थियो। त्यसैले त्यो बेलाको माहौल एउटा चाहिँ सबैले भैँचालोसँग डराउँथे, त्यसलाई प्रतिरोध गर्ने पनि बनाउँथे, तर टेक्नोलोजी डेभलप भइसकेको थिएन।
यहाँसँग रिमालजी, यहाँसँग यति मिठो अनुभव सुनाइरहनु भएको छ, मैले बिचमै प्रश्न गरेँ, यहाँसँग तीनवटा अनुभव छ। एउटा त 1990 सालको भूकम्प पछिको पुनर्निर्माण, त्यो बाल्यकालमा बाल्य मस्तिष्कमा कसरी घरहरू बने, जसलाई हामी नयाँ सडक भन्छौँ, त्यो नयाँ सडक बन्दाखेरिको त्यति बेलाको पुनर्निर्माणको एउटा चरण तपाईँको आँखाले बाल आँखाले देख्यो। अर्को चरण तपाईँ आफै इन्जिनियर भएर तपाईँले डिजाइन गर्नुभयो, मैले अघि पनि भने, चाहे त्यो सुन्धारामा भएको शहीद गेटको त्यो आकृतिको डिजाइन होस्, चाहे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन वा सोल्टीको भवनहरू, यस्ता भवनहरूको डिजाइन गरेको इन्जिनियर पनि हुनुभयो, र अहिले पछिल्लो चरणमा भूकम्पको यो आचार संहिताहरू लागू हुन थालेर यो कोडहरू नयाँ बन्न थालेपछिको अवस्थाको अहिलेको पुनर्निर्माण, अहिलेको निर्माणको चरण, यो तीनवटा चरणलाई सरसर्ती चाहिँ कसरी हेर्नुहुन्छ? यो स्वाभाविक विकासक्रम हो कि चेतना बढेको हो कि अलिअलि हल्लै हो? यो
होइन, चेतना बढेकै हो। किन भन्नु होला भने त्यो बेलामा संसारमा म एक दुईवटा मुलुकमा अलिकति अलिकति न्युजिल्यान्डतिर अलि अलि चेतना चाँडो आएको, उनीहरू त भुइँचाल धेरै जाने भएको हुनाले चेतना अलि राम्रो आएको जस्तो लाग्छ। उनीहरूको कोर्ट पनि अलि अलिकति मोडर्न थियो, होइन भनेदेखि तपाईँको अमेरिका जस्तो मुलुकको कोर्ट पनि भूकम्प प्रतिरोधक बिल्डिङ बनाउन ठिक थिएन, त्यो पनि गलत थियो। भनेपछि अरू अरू गरेर कन्ट्रीको त कुरै छोडिदिनुहोस्, जति रिसर्च गरेर 1969 आएर बल्ल बल्ल अमेरिकामा फुल रियलाइजेसन भयो कि भैचाल प्रतिरोध घर बनाउनको लागि के गर्नुपर्छ भनेर, सिमेन्ट कन्क्रिटको घरको बारेमा त्यो ज्ञान आयो, त्यो ज्ञान हामी कहाँ आयो। म त मैले 1957 पास गरेको, 69 भन्दाखेरि म पास गरेको 12 वर्षपछि आयो। तर एउटा कुरा के थियो भन्नु होला भनेदेखि, आफूले घर बनाउँदाखेरि चाहिँ के गर्ने कसो गर्ने भन्ने कुराको हरेक इन्जिनियरले हरेक आर्किटेक्टले आफ्नै किसिमले सोच्थे, आफ्नै किसिमले बनाउँथे, र सबैले चाहिँ नि जसरी हुन्छ बलियो बिल्डिङ बनाउने भएको हुनाले त्यो बेलाको बिल्डिङहरू जति भने तिनीहरूमा धेरैले क्षति चाहिँ नि भएन अहिलेको भैँचालोमा पनि। त्यसपछि गएर 1969 72 त राम्रै कोर अमेरिकन कोर आइहाल्यो, अनि गतिलो इन्जिनियरहरूले चाहिँ त्यो पढेर आफ्नै त्यो कोर अनुसारको बनाउन थालिहाले। त्यसै कारणले यसपालिको भनौँ 72 भैँचालोमा पनि त्यति धेरै घरहरू भत्केर, तपाईँलाई नभएदेखि काठमाडौँमा त्यो यति बाक्लो घरहरू थियो, त्यो घरहरूमा 90 सालको जस्तो गरेर भत्किया पछि के हालत हुँदो होला, विचार गर्नुहोस् त।
अब अहिले यो सचेतनाले अलि सुरक्षित हुने, अलि सहज हुने, जोखिम कम हुने अवस्था चाहिँ निर्माण भयो। अहिलेको सचेतनालाई जनताले पछ्याउन सक्यो भने चाहिँ भोलिका दिनहरूमा सुरक्षित हुने सम्भावना अलि देखियो, होइन त?
अहिले अहिलेको सचेतना, अहिलेको कोड एकदम राम्रो छ, इन्टरनेसनल कोडकै चाहिँ फलो गरेर बनाएको कोड भएको हुनाले कोड अति राम्रो छ। अब त्यसलाई चाहिँ राम्रोसँग फलो गरिदिनु पर्यो मान्छेले। अब कहिले तपाईँको पैसा बचाउनेलाई धेरै पैसा लाग्छ कि भैँचालो भने कहिले आउँछ भनेर मान्छेले अलिकति हेल्थक्राई पनि गरिदिन्छ। तर त्यो गर्नुहुन्न, किन भन्नु होला भने पहिलेको बिल्डिङहरू सानो हुन्थ्यो, सानो भने भएपछि चाहिँ एउटा बिल्डिङ भत्किँदाखेरि एउटा फ्यामिलीलाई मात्रै असर गर्थ्यो। अब आजको बिल्डिङमा त तपाईँको मल्टी फ्यामिली बस्छ, सयौँ बस्छ, 500-700 मान्छे बसिराखेको हुन्छ, कामदार पनि 1,000-2,000 मान्छेले काम गरिराखेको हुन्छ। त्यो बिल्डिङमा क्षति हुँदाखेरि त 2,000 मान्छेलाई एफेक्ट गर्छ नि त। जस्तो तपाईँको अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर गर्दाखेरि 3,000 मान्छे चान्चुन क्षति भयो, होइन? त्यसैले चाहिँ जति ठुलो संरचना हो उति हामीले चाहिँ नि केयरफुल हुनुपर्छ। अब यो कुरा चाहिँ इन्जिनियरहरूमा आर्किटेक्टहरूमा त सचेतना आइसक्यो, तर बनाउने मान्छेहरूमा पनि धेरैमा आइसकेका छ। तर कोही कोही अलिकति ती चाहिँ नि अब के भनौँ, यो पैसा बचाउनेपट्टि कसैको अलिकति त्यो लो पनि हुँदो रहेछ, त्यो नगर्ने भइसक्यो।
अब अहिले उमेरले पाएको हुनुहुन्छ, 87 वर्ष हुनुभयो तपाईँले, त्यो 1990 पछिको त्यो पुनर्निर्माण पनि देख्नुभयो, पछिल्ला भूकम्पका श्रृङ्खलाहरू पनि देख्नुभयो। तर अहिले भूकम्प प्रभावित क्षेत्र अथवा भूकम्पमा सधैँ जोखिममा परेकै क्षेत्र नेपाल हो भन्ने पनि भयो, यति राम्रो एउटा सचेतनाको सूचना पनि दिनुभयो। तर अहिले पनि मान्छेहरूमा त्यो चेतना नआउनु, पैसा जोगाउनु खोज्नु, टालटुल गरेर घर बनाएरै बसिहालौँ भोलि जे होला भन्नुको पछाडि त्यो अज्ञानता हो कि नियम कानून राम्रोसँग पालना गराउन नसकिएको अवस्था हो कि, त्यो चाहिँ के हो?
एउटा के भन्नु होला भनेदेखि, एफोर्ड गर्न नसक्ने, अब हामी सन ठुलो, अब खर्च गर्ने एबिलिटी अलिकति कम हुन जान्छ। कहिलेकाहीँ तपाईँको चाहिँ नि महँगीले गर्दाखेरि बजेटले काम गर्न छोडिदिन्छ। अब आफूले एउटा बजेट लिएर काम गर्यो, ब्याङ्कसँग लोन लिएर काम गरिराखेको हुन्छ, भोलि त्यसले नपुग्ने अवस्थामा पुगिदिन्छ। माल अचानक महँगो भनेपछि यो सबै धेरै धेरै किसिमको परिस्थितिले मान्छेलाई बाध्य गराउँछ कि एउटै परिस्थिति एउटै सोच हुँदैन मान्छेको सधैँभरि।
व्यक्तिगत रूपमा बनाउने घरहरूमा मान्छेले टाउको लुकाउने एउटा छाप्रो बनाउनेसम्म कुरा त होला, तर ठुल्ठूला सरकारी संरचनाहरू बनेका छन्, ठुल्ठूला भवनहरू बनेका छन्, अनि कतिपय मान्छेले त केसँग भन्छ भने 72 भूकम्पपछि भत्केका चर्केका घरहरू पनि टालटुल बनाएर ठुल्ठूला अपार्टमेन्टहरूदेखि ठुल्ठूला अस्पतालका भवनहरू पनि टालटुल गरेर फेरि जस्ताजस्तै बनाएर त्यसैमा काम चलाए भन्ने पनि समाचारहरू हेरिन्छ। यो सरकारी संयन्त्र, सरकारी घरहरू, सरकारी भवनहरू, विश्वविद्यालय होलान्, स्कूलहरू होलान्, अस्पतालहरू होलान्, सरकारी घरहरू होलान्, त्यहाँतर्फ पनि ध्यान नगएको हो कि भन्ने पनि देखिन्छ होइन?
अब त्यो त अब कर्मचारीकै दोष हो। हेर्नुहोस्, सरकारलाई बजेटको त्यति साह्रो हुँदैन। फेरि तपाईँको अब अहिलेको नयाँ प्रविधिले तपाईँको चाहिँ नभत्काइकन पनि त्यसलाई प्रतिरोधात्मक गराउन सकिन्छ। जस्तो चाहिँ अहिले सर्वोच्च न्यायालयलाई प्रतिरोधात्मक बनाइयो होइन,
सिंहदरबारलाई पनि रेट्रोफिट गरिँदैछ,
भवनलाई गर्दैछ, त्यसपछि तपाईँको सीता भवनलाई पनि गर्दैछ होइन। सीता भवन भनेको तपाईँको नाफाको बिल्डिङ
हजुर हो। यी कतिको सुरक्षित हुन्?
अब यो चाहिँ के भनेदेखि यो चाहिँ कुनै इस्टाब्लिस प्रविधि अनुसारै बनेकै हुन्। यो प्रविधि चाहिँ डेभलप भएको चाहिँ साइन्टिफिकली भएको हो। यो अब यसलाई चाहिँ नयाँ कन्स्ट्रक्सन जतिकै त म मान्दिनँ, तर त्यो जे भए पनि के भनेदेखि त्यहाँ ज्यान जोगाउनलाई यो ज्यादै ठुलो भैँचालो पहिलेको जस्तो आयो भने पनि त्यसरी भत्किहाल्दैन, अलिकति चर्कियो ओऱ्यो भने पनि खस्दैन, त्यो जनधनको क्षति चाहिँ कम गराउँछ। यति यो चाहिँ पक्का हो। अब एक्चुअली यसले यो एउटा किनभने फुल स्केलमा एक्सपेरिमेन्ट कसले गरेका छ, कुन एजेन्सीले गरेको छ, मलाई चाहिँ त्यस विषयमा मेरो एक्सपर्टिज छैन। मलाई म त्यस विषयमा मलाई
हजुर, जस्तो म अन्त अन्तमा छु, यति मिठो संवाद, यो छोटो समयमा सबै कुरा त अटाउँदैन, तर तपाईँको परिचय एकजना इन्जिनियर भन्ने मात्रै नभएर कलाकार भन्ने पनि हो। सबै कलाकार इन्जिनियर हुँदैनन्, सबै इन्जिनियर एक प्रकारको कलाकारै पनि हो, त्यो डिजाइन गर्ने हिसाबले। तपाईँ कलाकार पनि हुनु र इन्जिनियर पनि हुनु बीचको फाइदा के रहेछ?
होइन, एउटा कुरा तपाईँको हेर्नुहोस्, एउटा आर्किटेक्ट भन्नुहोस् अथवा चाहिँ इन्जिनियर भन्नुहोस्, कुनै न कुनै हिसाबले कलासँग चाहिँ सम्बन्ध हुन्छ। अब इन्जिनियरको भन्दा पनि आर्किटेक्टको त धेरै कलासँग सम्बन्ध हुन्छ। तर के हुन्छ भन्नु होला भने, अब आर्किटेक्टमा इन्जिनियरमा चाहिँ त्यति क्रिएटिभिटी दरकार पर्दैन। तपाईँको चाहिँ धेरै कुरा त कमन कुराहरू हुन्छ, जस्तो एउटा बिल्डिङको धेरै एलिमेन्टहरू, जस्तो कलम भन्नुहोस्, बिम भन्नुहोस्, झ्याल भन्नुहोस्, यो सब कुरा त मोरलेस कन्स्ट्यान्ट एकै किसिमको हुन्छ, त्यसमा धेरै क्रिएटिभिटी चाहिँ आउँदैन। तर कलाकारले चाहिँ कलाकारको एउटा कुरा के भनेदेखि, क्रिएटिभिटी नै भनेकै कलाकारिता हो। क्रिएटिभिटी भएन भने कलाकार हुँदैन। र हरेक एउटा कला बनाउँदाखेरि त्यो नयाँ, बिल्कुल नयाँ सोच, नयाँ तपाईँको चाहिँ नयाँ कुरा नै एउटा आविष्कारै गर्नुपर्ने भएको हुनाले कलाकारलाई चाहिँ नि बेग्लै कितामा राख्या कारण चाहिँ नि त्यो हो। अब हुन त तपाईँको कला नभएको त केही कुरा पनि हुँदैन। तपाईँको एप्लाइड आर्ट भन्नुहुन्छ, त्यो पनि इन्जिनियरिङ भन्नुहोस् अथवा आर्किटेक्चर भन्नुहोस्, यो एप्लाइड आर्टैको हो यिनीहरू। अब स्कल्पचर भन्नुहोस्, यो चाहिँ तपाईँको यो चाहिँ त्यो फाइन आर्टमा आउँछ। तर अब तपाईँको चाहिँ एउटा एक्जामले गरेको कुराको रिप्रोडक्सन गर्दाखेरि त्यो चाहिँ नि तपाईँको आर्टमा आउँदैन, त्यो चाहिँ क्राफ्टमा आउँछ। त्यसैले यो कला भनेकै तपाईँको चाहिँ नि नयाँ सृजनालाई नि कला भनिन्छ। जो जुन कुरा चाहिँ नि इन्जिनियर आर्किटेक्टले कहिलेकाहीँ नगर्न पनि सक्छ, कसैको कपी पनि गरे हुनसक्छ, कसैको इन्फ्लुएन्समा पनि परे हुनसक्छ। तर कलाकारमा चाहिँ त्यो इन्फ्लुएन्स आफैले कसरी नयाँ क्रिएसन गर्ने भन्नेपट्टि बुद्धि आफ्नो खेलाउनु पर्ने प्रोफेसनै कला हो।
हजुर, जस्तो अब अन्तमा एउटा कुरा, साइड गेटको त्यो नक्सा आकृति बनाउने बेला तपाईँले कतिवटा डिजाइन बनाएपछि त्यो पास भयो?
मैले नौवटा, यो दसौँ हो।
तपाईँले नौवटा बनाउनु भयो, त्यसपछि दशौं चाहिँ अहिले शहीद गेट भनेर जुन शहीद गेट चिन्छौ हामी सुन्धारामा ट्वाक्क हेर्दा हाम्रो आँखामा पर्छ, त्यो चाहिँ तपाईँको दशौं सिर्जना हो। त्योभन्दा अघिको नौ सिर्जनासम्म तपाईँले अभ्यास गर्दा दशौंमा आउनु भयो भनेपछि अहिलेका इन्जिनियरहरू पनि यसरी चित्रहरू बनाइरहने, आकृतिहरू बनाइरहने, डिजाइनहरू बनाइरहने त्यो धैर्य अहिलेको इन्जिनियरमा छ कि छैन? स्वाट्ट बनायो, स्वाट्ट पठायो, होइन?
है त अब त्यो त कसो भनेदेखि एउटा एउटा कुरा चाहिँ इमेजिन गर्यो बरु त्यो कोरिहाल्यो है। अब त्यो त्योको चाहिँ नि एउटा आफ्नो बानी हुन्छ, त्यो कोरेपछि चाहिँ एउटै एकै फर्स्ट टाइम जे गरेँ त्यही नै ठिक छ भन्ने भन्ने सोच राख्नेहरू पनि छन्। तर त्यसलाई चाहिँ नि भयो कि भएन भने एनालिसिस गरेर हेरेर त्यसो त्यो त्यसलाई टोटल्ली फ्याँकेर नयाँ कुरा बनाउने पनि छन्। कतिवटा नक्सा त मेरो त्यस्तै भएको छ।
हजुर हुन्छ, आजलाई समय यति दिन सकेँ मैले। इन्जिनियर शङ्करनाथ रिमालज्यू, कलाकार शङ्करनाथ रिमालज्यू, तपाईँलाई धेरै धेरै धन्यवाद।
तपाईँहरूलाई पनि धेरै धन्यवाद यस्तो मौका मलाई दिनुभयो।
हस्, धेरै धेरै धन्यवाद। 87 वर्षका एकजना इन्जिनियर, एकजना कलाकार शङ्करनाथ रिमालसँग आज हामीले भूकम्प सुरक्षा दिवसको सन्दर्भ पारेर सम्वाद गर्यौं। यस्ता खालका सम्वादहरू निरन्तर हामी जारी राख्नेछौँ। आजलाई अन्तर सम्वाद कार्यक्रम यति, सहकर्मी शङ्कर भण्डारीका साथ म नवराज लम्साललाई विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।